तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
र आजको मुख्य समाचारमा, भिक्टोरियामा 12 नयाँ कोरोना संक्रमण, एकको मृत्यु, आगामी हप्ताबाट प्रतिबन्ध केही खुकुलो बनाउने प्रिमियरको भनाई, कोरोना संक्रमणपछि अमेरिकी राष्ट्रपतिको पहिलो सार्वजनिक उपस्थिति, र टेनिसमा पोल्यान्ड पहिलो पटक ग्रान्ड स्ल्यामको विजेता बन्यो।
अब समाचार विस्तारमा। भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रुजले आगामी आइतबार राज्यको प्रतिबन्ध खुकुलो बनाउन महत्त्वपूर्ण परिवर्तन गरिने बताएका छन्। भिक्टोरियामा आज 12 नयाँ संक्रमित फेला परेका छन्। यससँगै महानगरीय मेलबर्नमा नयाँ संक्रमण दर औसत दर 9.3 झरेको छ। राज्यमा प्रतिबन्धहरू खुकुलो हुन दैनिक संक्रमण दर 5 कम हुनुपर्ने सरकारले बताएको थियो। सोचे जस्तो नभए तापनि केही प्रतिबन्ध भने आगामी हप्ता सहज गराइने एन्ड्रुजले बताए।
And they will allow us to move more freely. They will allow us to connect more easily with those that we love the most, those that we miss the most. They won't necessarily be as broad as as fast, as far as we had hoped to go. I can't go through a full list of all of those changes because those decisions have not been made.
शनिबार संक्रमणका कारण कसैको ज्यान नगएको भिक्टोरियामा आइतबार भने थप एकजनाको मृत्यु भएको छ। हालसम्म भिक्टोरियामा 810 र देशैभर 898 जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।
यता न्यू साउथ वेल्सको एक निजी क्लिनिकमा COVID-19 संक्रमण फैलिएपछि राज्यमा 5 नयाँ कोरोना भाइरसका मामिलाहरू पुष्टि भएका छन्। शनिबार 10 अक्टोबरका राति 8 गरिएको गणनामा पत्ता लागेका केसहरूमध्ये एउटा केही दिन अघि संक्रमित ठहरिएका व्यक्तिको सम्पर्कमा आएका व्यक्ति हुन्। ती संक्रमणको प्राथमिक स्रोत पनि अझै अज्ञात नै छ। दोस्रो संक्रमित भने लिभरपुलको निजी क्लिनिकका संक्रमित मध्ये एक हुन्। अरू दुईजना भने अन्य देशबाट अस्ट्रेलिया फर्की होटेल क्वारेन्टिनमा रहेका यात्रीहरू रहेका छन्। बाँकी एकजना संक्रमितको संक्रमणको स्रोत पनि पत्ता लागेको छैन र त्यसको अनुसन्धान हाल जारी छ।
संघीय विपक्षी दलले आफूले गैर जिम्मेवार ढङ्गले खर्च प्रस्ताव गर्न लागेको भन्ने आरोप हास्यास्पद भएको प्रतिक्रिया दिएको छ। बालबालिकाको हेरचाह केन्द्रको प्रवर्धनका लागि 6.2 अर्ब डलर खर्चिने प्रतिबद्धता गरेको भन्दै विपक्षीको आलोचना भएको उसले यस्तो प्रतिक्रिया दिएको हो। विपक्षीले आफूहरूले अहिले कतै केही घोषणा नगरेको बताएको छ। विपक्षी दलको ट्रेजरी विभागका प्रवक्ता जिम चार्मन्सले अर्को चुनावको अघि मात्र यस्तो घोषणाहरू गरिने बताए। उनले सरकारले आफूहरूलाई प्रश्न गर्ने आधार नभएको बताए र गत हप्ताको बजेटमा देखिएको ऋणात्मक स्थिति र खर्चको अवस्था हेरेर सरकारले आफूहरूमाथि प्रश्न उठाउने ठाउँ नभएको बताएको छ। यस वर्षको बजेट 214 अर्ब डलर ऋणात्मक रहेको छ।
I mean, this is a government which has racked up more than $1 trillion in debt. They announced $98 billion in new spending on Tuesday night, which wasn't offset. And now we have this stupendous hypocrisy that says that a tiny fraction of that, a $6.2 billion commitment, needs to be immediately offset. Time for the government lecturing Labor about fiscal responsibility is well and truly over.
प्रधानमन्त्री स्कट मोरिसनले लिबरल नेसनल पार्टीको चुनावी अभियान क्विन्सल्यान्डमा जारी राखेका छन्। यो महिनाको अन्त्यमा हुन लागेको निर्वाचनमा मोरिसनको लोकप्रियतालाई उपयोग गर्न लिबरल नेसनल दल लागि परेको छ। गत वर्षको सङ्घीय चुनावमा क्विन्सल्यान्डमा असाधारण प्रदर्शन गरेका मोरिसनको लोकप्रियताको उपयोग गरी यसपटकको चुनावमा क्विन्सल्यान्डमा सत्ता फर्काउने लक्ष्य राखिएको छ। क्विन्सल्यान्डमा विगत 5 वर्षदेखि लिबरल विपक्षमा रहँदै आएको छ। यसैबीच लिबरलले अर्थव्यवस्थालाई अभिवृद्धि गर्ने भन्दै राज्यका कारका मालिकहरूलाई $300 रिबेट दिने योजना अघि सारेको छ। यद्यपि परिसनले भने दलले ब्रुस हाइवेको 1450 किलोमिटर सडकलाई चौडा गर्ने योजनामा भने शङ्का व्यक्त गरेका छन्। उनले 33 अर्ब डलरको उक्त परियोजनामा 80% लगानीको प्रतिबद्धता भने अझै जनाइसकेका छैनन्।
न्यू साउथ वेल्सको समुद्री तट नजिकै विस्फोट नभएको अवस्थामा एउटा बम भेटिएपछि त्यसलाई नौसेना अधिकारीहरूले समुद्र मुनि पठाएका छन्। उक्त 45 किलोग्राम वजन रहेको बमलाई एक माझीले लर्ड हावी आइल्यान्ड निर एलिजाबेथ रेफमा भेटाएका हुन्। अधिकारीहरूले त्यस बमलाई फेरि सतहमा नआउनका लागि समुद्रमा 550 मिटर मुनि पुर्याएका छन्। विस्फोट नभएको अवस्थामा भेटिए तापनि सो बम कति वर्ष पुरानो हो भनी अहिले पत्ता नलागेको बताएका छन्। र सामान्यत यस किसिमको आकार र वजन भएका बमहरू सन् 1914 सन् 1918 लडिएको पहिलो विश्वयुद्धमा प्रयोग हुने गर्दथ्यो।
वेस्टर्न अस्ट्रेलियाको साउथ कोस्टमा सार्कको आक्रमणमा परेका एक व्यक्तिको तेस्रो दिन पनि खोजी कार्य जारी छ। उक्त व्यक्ति गत शुक्रबार केल्पस स्थित समुद्री तटमा सार्कको आक्रमणमा परेको बताइएको छ। प्रत्यक्षदर्शीहरूले पानीमा रगत बगेको देखेको बताएका थिए। खोजीका क्रममा उक्त व्यक्तिले प्रयोग गरेको सर्फ बोर्ड भने बरामद गरिएको छ। प्रहरी, गोताखोर, राज्यको आपतकालीन सेवा, स्थानीय काउन्सिल लगायतले खोजीलाई जारी राखेका छन्। खोजी कार्य जारी रहँदा विली हेडदेखि केपले ग्रान्ड नेशनल पार्क सम्मका तटीय क्षेत्र हाललाई बन्द गरिएका छन्।
अब लागौँ नेपालको केही मुख्य समाचारतर्फ। नेपालमा शनिबार एकै दिन 5,000 भन्दा बढीमा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एकै दिन 5,008 जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। यो संख्या हालसम्मकै एकै दिनमा देखिएको सबैभन्दा ठूलो संख्या रहेको छ। फेला परेका संक्रमितमध्ये 2,672 जना काठमाडौँ उपत्यकाका बासिन्दा हुन् र योसँगै नेपालमा पुष्टि भएका कोरोना संक्रमितको कुल संख्या 1,05,000 नागेको छ। शनिबार अपराह्नसम्म 24 घण्टामा थप 14 जनाको मृत्यु भएको थियो। यो सँगै मृत्यु हुनेको संख्या भने 614 पुगेको छ र गत भदौदेखि दैनिक रूपमा 1,000 भन्दा बढी कोरोना संक्रमित फेला परिरहेका छन्।
र नेपालकै अर्को प्रसङ्गमा चिकित्सा शिक्षा र सेवाको सुधारका लागि अनवरत अनसनमा बसिरहेका डाक्टर गोविन्द केसी र सरकारी वार्ता टोलीबीच 8 फुटे सहमति भएको छ। त्रिवेणी शिक्षण अस्पतालमा डाक्टर केसी र सरकारी वार्ता टोलीबीच भएको सहमतिको पहिलो बुँदामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भौतिक पूर्वाधार र जनशक्ति प्रबन्ध गरी आगामी शैक्षिक सत्रदेखि MBBS लगायतका शैक्षिक कार्यक्रम सुरु गर्ने भन्ने उल्लेख छ। यसबाहेक विभिन्न क्षेत्रमा मेडिकल कलेज स्थापना गर्ने पनि सहमति भएको छ। चिकित्सा शिक्षा संशोधनको हकमा भने कार्यदल गठन गर्ने सहमति भएको छ। सम्झौता पत्रमा केसीले शनिबारबाटै अनसन तोड्ने पनि उल्लेख गरिएको छ।
र श्रोतावृन्द, अब लागौँ केही अन्तर्राष्ट्रिय समाचारतर्फ। संयुक्त राष्ट्र अमेरिकाका राष्ट्रपतीय उम्मेद्वार जो बाइडनले राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरस प्रतिको प्रतिक्रियाको आलोचना गर्दै आफूले अमेरिकालाई थप जागिर प्रदान गर्ने प्रतिज्ञा गरेका छन्। आफ्नो बिल्ड ब्याक बेटर योजनाले आउँदो 4 वर्षमा करिब 2 करोड रोजगारका मौका सिर्जना गर्ने र त्यो सबै जनताको करको उपयोग गर्दै बनाइने बाइडनले बताए। आफू COVID-19 संक्रमित भएको केवल 9 दिनपछि हजारौं समर्थकहरूको अघि परेपछि बाइडनको यो आलोचना आएको हो।
More than 210,000 are dead, as was pointed out. We lose anywhere from 700 to 1,000 people a day dead. The president was told a little while ago, when he was told 100,000 people a day were dying, you know what he said? He says it is what it is. Well, it is what it is because he is who he is.
अर्को प्रसङ्गमा किर्गिस्तानका राष्ट्रपतिले सत्तामा आफ्नो पकड जमाइराख्न राजधानीमा कर्फ्यू घोषणा गरेका छन्। सम्पूर्ण शक्ति आफूमा निहित गरी सत्ता लम्ब्याउने उद्देश्यका साथ बिस्केस क्षेत्रमा बिहान 9 बजेदेखि 5 बजेसम्म कर्फ्यू लगाइएको बताइएको छ। राष्ट्रपति सोरोनबाई जिना पेकोप प्रतिद्वन्द्वी पूर्व राष्ट्रपति आजमाक बेग अटमोएबलाई जेल छाडेको केही दिनमै पुनः पक्राउ गरिएको छ। संसदको आपतकालीन सत्रपछि सदिर जापारोपलाई नयाँ प्रधानमन्त्री बनाइएको छ। नयाँ प्रधानमन्त्रीले राष्ट्रपतिको पक्षपोषण गरेको भन्दै अन्य दलले आरोप लगाए पनि प्रधानमन्त्रीले भने आफू जनताका लागि मात्र प्रधानमन्त्री भएको स्पष्टीकरण दिएका छन्। गत हप्ता भएको चुनावपछि प्रदर्शनकारीहरूले राष्ट्रपतिलाई पद त्याग गर्न माग गरिरहेका छन्।
Using this opportunity, I would like to first of all bow my head for the people and especially the youth who risked their lives and came onto the square to stand for justice and for the idea of legitimacy. After gaining a deep understanding of the political situation in the country, everyone has taken a step forward to returning to legality and deciding to stabilize the present situation in adherence with the law. Many deputies presented my candidacy to the post of Prime Minister. Now I have accepted these powers of Prime Minister. I am grateful for the deep trust that has been placed in supporting my candidacy for this position.
अर्मेनिया र अजरबैजानले एकअर्कामाथि युद्ध विरामको उल्लङ्घन गरेको आरोप लगाइरहेका छन्। दुई देशबीचको विवादित भूमिलाई लिएर जारी युद्ध अन्त गर्नका लागि मस्कोमा भएको सहमतिको केही समय पनि बित्न नपाउँदै एकले अर्कालाई सहमति उल्लङ्घन गरेको आरोप लगाइरहेका हुन्। लामो समयदेखि विवादमा रहेको भूमिको विषय गत सेप्टेम्बर महिनादेखि पुनः विवादमा तानिएको छ। दुई देशबीचमा त्यसपछि भएका युद्धमा सयौं मानिसहरूले ज्यान गुमाइसकेका छन् र विवादित भूमि नागारोना काराबा अजरबैजानमा पर्ने भए पनि आदिवासी अर्मेनियनहरू त्यस क्षेत्रमा रहँदै आएका छन्। उक्त क्षेत्रकी सहायक विदेश मन्त्री अर्माइन एलेक्सेनियानले युद्ध रोक्न अन्तर्राष्ट्रिय समुदायले सोचे जस्तो सजिलो नभएको बताइन्।
The same risk calls coming from international community whereby they call on both sides to stop hostilities. Well, if you're attacked and you stop, you're killed. That is the result. In order to stop, you have to know who initiated it and try to put pressure on that side to stop so that the other side can also stop.
अब खेलकुद सम्बन्धी प्रसङ्ग। टेनिसमा 19 वर्षीय इगा स्वाइटेक ग्रान्ड स्ल्याम प्रतियोगिता जित्ने पहिलो पोलिस पृष्ठभूमिकी खेलाडी बन्न पुगेकी छिन्। अमेरिकाकी 21 वर्षीय सोफिया केनिनलाई अन्तिम खेलमा हराउँदै उनी उक्त महिला फ्रेन्च ओपन च्याम्पियनसिपको विजेता बन्न पुगेकी हुन्। केनिन भने यस वर्षको अस्ट्रेलियन ओपनकी विजेता हुन्। फ्रेन्च ओपनको अन्तिम खेलमा स्वाइटेकले 84 मिनटमा 6-4 र 6-1 जित हासिल पारेकी हुन्। स्वाइटेक सन् 1992 देखि फ्रेन्च ओपन जित्ने सबैभन्दा सानो उमेरकी खेलाडी हुन् र 2007 यताकै सम्पूर्ण प्रतियोगितामा एउटा सेट पनि नहारी विजयी हुने पहिलो महिला पनि हुन्। ग्रान्ड स्ल्याम प्रतियोगिता जितेका महिलाहरूको नाममा अब आफ्नो नाम पनि जोडिँदा निकै गर्व रहेको उनी बताउँछिन्।
For sure it's like inspiring and I know that there are no limits, you know, and even though you're really young and you're an underdog, you can do a lot in sport like tennis.
फ्रेन्च ओपनको पुरुषहरूको अन्तिम खेल भने भोलि सोमबार 12 अक्टोबरमा हुने भनिएको छ। राफायल नाडल र नोभाक जोकोभिच बीच हुने खेलमा नाडल आफ्नो 4th लगातार फ्रेन्च ओपन र समग्रमा आफ्नो 13th फ्रेन्च ओपन जित्नका लागि फिर्नेछन्।
अब आजको विदेशी मुद्राको विनिमय दर र एक अस्ट्रेलियाली डलर बापत आज नेपाली 84 रुपियाँ 70 पैसा, 72 अमेरिकी सेन्ट र 61 युरो सेन्ट प्राप्त हुनेछ।
अब भोलिको मौसम सम्बन्धी जानकारी। पर्थमा भोलि घाम लाग्ने र 27 डिग्री अधिकतम तापक्रम रहनेछ भने न्यूनतम 11 डिग्री रहनेछ। एडिलेडमा चाहिँ आंशिक बादल र 28 डिग्री तापक्रम रहनेछ। त्यस्तै घाम लाग्ने मेलबोर्नमा 24 डिग्री अधिकतम तापक्रम रहनेछ भने होबर सहरमा 20 डिग्री अधिकतम तापक्रम रहनेछ। क्यानबेरामा 22 डिग्री अधिकतम आंशिक बादल लाग्ने सम्भावना छ भने ओलङ्गनमा पनि आंशिक बादल र 22 डिग्री अधिकतम तापक्रम रहनेछ। सिडनीमा घाम लाग्नेछ भने 24 डिग्री तापक्रम जानेछ। न्यू क्यासलमा घाम लाग्ने र 27 डिग्री, ब्रिस्बेनमा घाम लाग्ने र 28 डिग्री, केन्समा 31 डिग्री र पानी पर्ने सम्भावना र डार्बिनमा घाम लाग्ने र 15 डिग्री, 35 डिग्री अधिकतम तापक्रम रहनेछ। यसका साथै आजको एसपीएस समाचार यति नै।
तपाईँ एसपीएस नेपालीको साथमा हुनुहुन्छ। यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।